यो रेडियो नेपाल हो। बिहान 7 बजेको समाचारमा स्वागत छ, म प्रवीण पोखरेल। शुरूमा प्रमुख समाचार। चीनका विदेश मन्त्री वाङ यी नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुहुँदै पाँच दलीय सत्ता गठबन्धनलाई सबै तहका निर्वाचनसम्म लैजानुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति सुरक्षा समितिद्वारा पारित। भारतमा विद्युतको मूल्यमा वृद्धि हुँदा आयातित विद्युतमा केही समस्या आएको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी। र पूर्वी यूरोपमा आफ्नो सेनाको संख्या बढ़ाउने नेटोको घोषणा। युक्रेनको समर्थनमा नेटोको एकता अभूतपूर्व रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु।
अनि घर तयार भयो तिम्रो?
अँ, घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। चीनको राज्य परिषदका सदस्य तथा विदेश मन्त्री वाङ यी नेपालको 3 दिने भ्रमणका क्रममा आज साँझ काठमाडौँ आउँदै हुनुहुन्छ। परराष्ट्र मन्त्री डा नारायण खड्काको निमन्त्रणामा विदेश मन्त्री वाङले आजदेखि 3 दिनसम्म नेपाल भ्रमण गर्न लाग्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा विदेश मन्त्री वाङले उच्चस्तरीय भेटवार्ता गर्नुहुने कार्यक्रम छ। भ्रमणका क्रममा भोलि परराष्ट्र मन्त्री डा नारायण खड्का र विदेश मन्त्री वाङबीच आपसी हितका विषयमा प्रतिनिधिमण्डल स्तरीय वार्ता हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री एवं नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनु भएको छ। नेपाली कंग्रेस तनहुँले दमौलीमा आयोजना गरेको स्वागत कार्यक्रममा प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले स्थानीय तहको मात्र नभई प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले आगामी वैशाख 30 गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर लाग्न नेता तथा कार्यकर्तासँग आग्रह पनि गर्नुभयो। कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको आन्दोलनमा तनहुँको भूमिका सदैव उच्च रहेको उल्लेख गर्नुभयो। प्रधानमन्त्री देउवाले स्थानीय सरकार पारदर्शी र जनउत्तरदायी भएर अगाडि बढ़नुपर्ने पनि बताउनु भएको छ। हिजो स्याङ्जाको चापाकोट नगरपालिका 9 सुन्तली टारमा नवनिर्मित चापाकोट नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले स्थानीय सरकार जनतासँग प्रत्यक्ष जोड़िने भएकाले काम कार्यवाहीलाई पारदर्शी बनाई अगाडि बढ़नुपर्ने बताउनुभयो। प्रधानमन्त्री देउवाले स्थानीय तह निर्वाचन तोकिएकै समयमा निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने स्पष्ट पार्नुभयो। कार्यक्रममा पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठले स्थानीय प्रदेश र केन्द्रीय निर्वाचनसम्म अहिले रहेको गठबन्धनलाई निरन्तरता दिनु आवश्यक रहेकोमा जोड़ दिनुभयो। कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले आसन्न निर्वाचनमा पनि पाँच दलीय गठबन्धन कायम रहने बताउनुभयो। नेपाली कंग्रेसका नेता डा मिनेन्द्र रिजालले हरेक परिवर्तनको नेतृत्व कांग्रेस पार्टीले गरेको बताउनुभयो। हिजै प्रधानमन्त्री देउवाले तनहुँको रेसिङ गाउँपालिकाको नवनिर्मित भवनको पनि उद्घाटन गर्नुभएको छ। भवन 3,61,00,000 रूपियाँको लागतमा निर्माण गरिएको हो। हिजै 8 तनहुँ महोत्सवको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री देउवाले मेला महोत्सवले स्थानीय उत्पादनको प्रचार प्रसार र उपयोगबाट आर्थिक समृद्धिमा टेवा पुर्याउने बताउनुभयो। प्रधानमन्त्री देउवाले गाउँ गाउँमा लुकेर बसेका कला र क्षमताको समेत प्रचारमा महोत्सवले सहयोग पुग्ने उल्लेख गर्नुभयो। सोही अवसरमा नेपाली कंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा कृषि क्रान्ति र ऊर्जा शक्तिको विकास गरेर नेपाललाई आत्मनिर्भर बनाउने बाटोमा जानुपर्नेमा जोड़ दिनुभयो। महोत्सवमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले संसद जोगाउने गठबन्धन आगामी चुनावसम्म पनि एकजुट हुनुपर्ने जनताको माग र चाहना रहेको उल्लेख गर्नुभयो। हिजै प्रधानमन्त्री देउवाले तनहुँमा निर्माणाधीन तनहुँ जलविद्युत आयोजनाको पनि स्थलगत निरीक्षण गर्नुभएको छ। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीनै तहको निर्वाचनसम्म सत्ता गठबन्धन जारी रहने बताउनु भएको छ। चितौनको माडी नगरपालिका 9, राईडाँडामा कुसुम खोला नमूना चेपाङ बस्तीको हिजो उद्घाटन गर्नुहुँदै उहाँले स्थानीय प्रदेश र संघीय निर्वाचनमा सत्ता गठबन्धन सँगै अघि बढ़ने बताउनुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि गठबन्धनभित्र विन विनको सिद्धान्तका आधारमा चुनावी तालमेल हुने बताउनु भएको छ। धनुषाको जनकपुरमा हिजो आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनभित्र विचारमा विविधता देखिए पनि स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने विषयमा कुनै विवाद नरहेको बताउनुभयो। अध्यक्ष नेपालले गठबन्धनभित्र सीट बाँडफाँडको विषयमा छलफल जारी रहेको पनि उल्लेख गर्नुभयो। वर्तमान गठबन्धन सरकारले तीनै तहको निर्वाचन सम्पन्न गर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष नेपालले सरकारका केही मन्त्री फेरिए पनि गठबन्धन सरकारमा कुनै खासै परिवर्तन नहुने बताउनुभयो। अध्यक्ष नेपालले एमाले नेताको अभिव्यक्ति र व्यवहारका कारण कुनै प्रकारको तालमेल गर्ने सम्भावना नरहेको पनि स्पष्ट गर्नुभयो। नेकपा एमालेको केन्द्रीय कमिटिको तेस्रो बैठक आसन्न स्थानीय तहको निर्वाचनका लागि उत्साहका साथ लाग्न नेता कार्यकर्तालाई निर्देशन दिँदै हिजो सम्पन्न भएको छ। बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनैतिक प्रतिवेदन पारित गरेको छ भने विभिन्न 11 बुधे कार्यसूचीमा निर्णय गरेको छ। बैठकको समापनमा अध्यक्ष ओलीले आसन्न निर्वाचनलाई केन्द्रमा राखेर पार्टी पंक्ति परिचालन हुन र पार्टीलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। बैठकले स्थानीय तहको उम्मेद्वार छनौटको मापदण्ड पारित गरेको छ भने निर्वाचनको घोषणा पत्रलाई अन्तिम रूप दिन सचिवालयलाई अधिकार दिएको छ। बैठकले कम्युनिष्ट पार्टी स्थापना दिवसका अवसरमा आगामी वैशाख 9 गते सबै स्थानीय तहमा एकै दिन देशव्यापी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। त्यस्तै बैठकले विभिन्न विभागमा सदस्यको मनोनयन र पार्टीको वार्षिक कार्ययोजना पनि पारित गरेको छ। सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेको छ। गृहमन्त्री बालकृष्ण खाँडको अध्यक्षतामा हिजो बसेको सुरक्षा समितिको बैठकले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति पारित गरेको हो। बैठकमा सुरक्षा निकायका प्रमुखहरूले वर्तमान सुरक्षा अवस्था र निर्वाचनमा सम्पन्न गर्नुपर्ने कार्यबारे आफ्ना धारणा व्यक्त गर्नुभएको थियो। निर्वाचन आयोगले आगामी वैशाख 30 गते हुने स्थानीय तहको निर्वाचन प्रयोजनका लागि मतदाता परिचय पत्र, मतदाता नावावली लगायतका सामग्री छपाईको प्रक्रिया अगाडि बढ़ाएको छ। आयोगले हिजो काठमाण्डुमा गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन प्रयोजनका लागि आवश्यक पर्ने मतदाता नावावली, मतदाता परिचय पत्र, निर्वाचनसँग सम्बन्धित निर्देशिका लगायतका सामग्री छपाईका लागि विभिन्न 6 प्याकेजको बोलपत्र स्वीकृत भएको जानकारी दिनुभयो। त्यस्तै आयोगले निर्वाचन आचार संहिता कार्यान्वयनका लागि सरकारवालाहरूसँग छलफल र अन्तर्क्रियाको कार्यक्रम अगाडि बढ़ाएको पनि जनाएको छ। आयोगले सरकारवालाहरूसँगको छलफल शुरू गरेको र सातै प्रदेशका केन्द्र तथा विभिन्न जिल्ला सदरमुकामहरूमा अन्तर्क्रिया कार्यक्रमहरू आयोजना हुने आयोगका सहप्रवक्ता अर्यालले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महामन्त्री गगन कुमार थापालाई स्थानीय तह निर्वाचन 2079 घोषणापत्र तयारी समितिको संयोजक मनोनयन गर्नुभएको छ। सभापति देउवाले कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको गत फागुन 3 गतेको बैठकको निर्णय अनुसार महामन्त्री थापालाई समिति संयोजक मनोनयन गर्नुभएको पार्टी कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
श्रम ऐन 2074 पालना गरौं। श्रमिक आपूर्तिकर्ता र रोजगारदाता सजग बनौं।
नेपाल सरकार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
समाचारमा पुनः स्वागत छ। अब बाँकी समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीले जलस्रोतको संरक्षण र सम्वर्धनका लागि जनजनमा जागरण फैलाउनु पर्ने बताउनु भएको छ। विश्व पानी दिवसको सन्दर्भमा हिजो राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित जलविज्ञहरूसँगको अन्तर्क्रिया कार्यक्रममा राष्ट्रपति भण्डारीले पानी जीवनका लागि अति आवश्यक रहेकाले त्यसको संरक्षणमा सरकारका साथै प्रत्येक व्यक्ति पनि सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। राष्ट्रपति भण्डारीले बढ़दो शहरीकरणका क्रममा कतिपय नदी नालाहरूको अस्तित्व नै मेटिरहेको अवस्था रहेकाले भविष्यमा थप खतरा आउन नदिन बाँकी रहेका स्रोतहरूको संरक्षणका साथै नयाँ नयाँ ताल तलैया र पोखरीहरूको निर्माण गरी जमीन मुनिको पानीको सतहमा पुनर्भण्डारण गर्नेतर्फ विशेष योजनाका साथ अघि बढ़न जरूरी रहेको बताउनुभयो। राष्ट्रपति भण्डारीले सरकारले नयाँ नीति तथा कार्यक्रम र बजेटको तयारी अगाडि बढ़ाएको उल्लेख गर्नुहुँदै पानीको संरक्षण सम्बन्धी कार्यक्रमलाई समावेश गर्न आफूले पहल गर्ने पनि बताउनुभयो। कार्यक्रममा जलस्रोत क्षेत्रका विज्ञहरूले विकासका नाममा पानीका स्रोतहरूमाथि भइरहेको अतिक्रमणहरू प्रति चिन्ता व्यक्त गर्दै यस विषयलाई राज्यले गम्भीर रूपमा लिएर सुधारका कामहरू गर्नुपर्ने बताउनुभयो। विज्ञहरूले प्रकृति र समृद्धिको लागि ताल तथा पोखरीको संरक्षण आवश्यक रहेकाले गाउँ गाउँ टोल टोल र ओडा ओडामा पोखरी तथा ताल तलैयाहरूको संरक्षणका साथै नयाँ ताल तलैया तथा पोखरी निर्माणमा अभियान नै सञ्चालन गरेर अगाडि बढ़नुपर्ने सुझाव दिनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले यौनजन्य हिंसा सम्बन्धी कानूनी विषयमा संसदमा छलफल गर्न नपाउँदा समस्या समाधानमा अप्ठ्यारो परेको बताउनु भएको छ। महिला कानून र विकास मंचले हिजो काठमाडौँमा आयोजना गरेको कार्यक्रममा मन्त्री रेग्मीले लामो समयदेखि निरन्तर संसद बैठक अवरूद्ध भएकाले कानून निर्माण गर्न नसकी अध्यादेश ल्याउनु पर्ने अवस्था आएको बताउनुभयो। मन्त्री रेग्मीले राज्य संघीय संरचनामा गए पनि जिल्लामा रहेको महिला विकास शाखा खारेज भएसँगै सम्पर्क कार्यालय पनि नहुँदा काम गर्न समस्या भएकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा कम्तीमा एउटा जिल्लामा चारजना मात्र कर्मचारी राखेर भए पनि सम्पर्क कार्यालय स्थापनाको तयारी गरिएको बताउनुभयो। नेपालमा आयात भइरहेको बिजुली 81 घट्दा सुक्खायाममा विद्युत संकट देखा परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। तत्काल समस्या देखिए पनि आगामी डेढ़ महिनापछि हाम्रै प्रणालीमा खेर जाने गरी बिजुली उपलब्ध हुने नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो। हिजो प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक घिसिङले कोइलाको मूल्य वृद्धि तथा बिजुलीको भावमा भएको अस्वाभाविक परिवर्तनका कारण भारतबाट आयात गरिएको विद्युतमा नेपाललाई तत्काल असर देखिएको बताउनुभयो। बढ़ी मूल्य तिरेर नै भए पनि उद्योगीलाई बिजुली उपलब्ध गराइने उहाँले बताउनुभयो। विश्वव्यापी रूपमा कोइलाको आयात निर्यातमा आएको संकट तथा व्यापक मूल्य वृद्धिको असर नेपालको ऊर्जा प्रणालीमा देखिएको छ। सुक्खा मौसममा नेपालको नदी नालामा पानीको मात्रा कम हुने भएकाले बिजुलीको उत्पादन असाध्यै न्यून बिन्दुमा पुग्छ। सोही आधारमा नेपाल विद्युत प्राधिकरणले कुल 400 मेगावाट बराबरको बिजुली भारतबाट खरिद गर्दै आएको छ। द्विपक्षीय सम्झौताका आधारमा नेपालमा आयात भइरहेको बिजुली दिन असमर्थ रहेको भन्दै भारतले जनाएपछि प्राधिकरण दैनिक रूपमा हुने प्रतिस्पर्धी बजारबाट खरिद गर्ने अवस्थामा पुगेको हो। देशभर हिजो 35 जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 5268 नमूनाको परीक्षण गर्दा 35 जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै हिजो 266 जना संक्रमण मुक्त भएका छन् भने संक्रमित कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ। हिजो 83,253 जनाले कोरोना विरूद्धको खोप लगाएको पनि मन्त्रालयले जानकारी दिएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शिक्षा क्षेत्रमा सुधार आवश्यक रहेको बताउनु भएको छ। बागलुङको गलकोटमा शुरू भएको तालिमको हिजो शुभारम्भ गर्नुहुँदै उहाँले शिक्षामा भौतिक पूर्वाधार शैक्षिक क्रियाकलाप तथा शिक्षा सम्बन्धी कानून तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न लागिएको जानकारी पनि दिनुभयो। हुलाकी राजमार्ग अन्तर्गत पर्ने मोरङको रतुवा खोलादेखि विराटनगरको केसरिया खोलासम्मको 44 किलोमिटर सड़क खण्डको निर्माणले गति लिन सकेको छैन। 2076 साल कार्तिक महिनामा ठेक्का सम्झौता भएको 4 लेनको सो सड़क 2079 साल कार्तिक 23 गतेभित्र सम्पन्न गरिसक्नु पर्ने भए पनि हालसम्म 20% मात्र काम सकिएको छ। विराटनगरबाट कुमोद अधिकारीको यो रिपोर्ट।
मोरङ जिल्लाको रतुवा खोलादेखि विराटनगरको केसेलिया खोलासम्मको 44 किलोमिटर हुलाकी सड़क खण्डको अहिलेसम्मको भौतिक प्रगति 20% मात्र छ। 2076 साल कार्तिक महिनामा ठेक्का सम्झौता भएको 4 लेनको उक्त सड़क 2079 साल कार्तिक 23 गते भित्र अर्थात अबको 7.5 महिनाभित्रमा सम्पन्न गर्नुपर्ने हुन्छ। तर मोरङको 44 किलोमिटर हुलाकी सड़क खण्डमा अहिलेसम्म 4.5 किलोमिटर मात्र कालोपत्रे भएको छ। बाँकी सड़क खण्डमा अहिले सड़कको दायाँ बायाँ नाला बनाउने काम भइरहेको छ। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी सड़क निर्माणका लागि उपलब्ध गराएको बजेट मध्ये अहिलेसम्म 80% बजेट खर्च भइसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय इटरीले जनाएको छ। बजेटको अभावमा कामले गति लिन नसकेको योजना प्रमुख विजय कुमार थापाको भनाइ छ। उक्त सड़कमा हालसम्म 4.5 किलोमिटर कालो पत्रे, 10 किलोमिटर सड़कमा माटो भर्ने काम तथा 30% पूर्वाधार र 7.5 किलोमिटर सब बेसको काम भएको छ। कटहरी गाउँपालिकाका अध्यक्ष रामकुमार कामतले आफ्नो पालिकामा ठेक्का पाएको निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा कामले गति लिन नसकेको बताउनुभयो।
अवस्था पुरा दयनीय छ। बाटोमा एकपल्ट मोटरसाइकल लिएर ओहोरदोहोर गर्नुभयो भने मान्छे चिनिँदैन, यस्तो हालत डुबान हुन्छ यसपालि दुनियाँ। अब खेत बिगो बिगा खेतमा धानै हुँदैन, पानीको निकासहरू नभएको अवस्था।
पूर्व पश्चिम राजमार्गको वैकल्पिक सड़कको रूपमा रहेको मोरङको हुलाकी सड़कमा 5 निर्माण कम्पनीले काम गरिरहेका छन्। सो कम्पनी मध्ये कालिका कन्स्ट्रक्सनले ठेक्का पाएको सड़कमा 60% काम भएको छ भने बाँकी 4 कम्पनीको कामको प्रगति 20% मात्र रहेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
बाजुराको बुढीनन्दा नगरपालिकामा प्रसूति विशेषज्ञ सेवा नहुँदा स्थानीय महिलाहरू उपचार पाउनबाट वञ्चित भएका छन्। तालिमप्राप्त स्वास्थ्यकर्मी र आवश्यक उपकरणको अभावका कारण स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन नसकिएको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ। बाजुराबाट राजेन्द्र विकको यो रिपोर्ट।
बाजुराको पुरिनन्दा नगरपालिका साथ समालगाउँकी शारदा कडारालाई करिब 3 दिनसम्म सुत्केरी व्यथा लाग्यो। घरमा सुत्केरी हुन नसकेपछि 2 घण्टाको पैदल हिँडेर उहाँ प्राथमिक स्वास्थ्य केन्द्र कोल्ची पुग्नुभयो। तर अवस्था जटिल भएकाले यहाँ सुत्केरी गराउन सम्भव नभएको जवाब डाक्टरले दिएपछि शारदाको आशा निराशामा परिणत हुन पुग्यो। अपरेशनको भरमा मात्र शिशुको जन्म दिँदै आउनु भएकी शारदाले कहिले सदरमुकाम मार्तडी त कहिले नेपालगंज धाउनु पर्ने बाध्यता कायमै रहेको छ। स्थानीय स्वास्थ्य संस्थाले तत्काल सुविधा सम्पन्न ठाउँमा रिफर गर्ने गरे तापनि ग्रामीण क्षेत्रका महिलाहरूको आर्थिक अभाव लगायतका कारण समयमा सुविधा नपाउँदा ज्यानै जोखिममा रहने गरेको छ। जगन्नाथ गाउँपालिका वडा नम्बर 4 की कमला भण्डारी। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट मात्रै 2077 साउनदेखि अहिलेसम्म 41 गर्भवती महिला रिफर भएका छन्। लामो समयदेखि सुत्केरी व्यथा लागेका, अवस्था जटिल भएका र प्रसूति हुन नसकेका ग्रामीण क्षेत्रका महिलाहरूलाई थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा रिफर गर्ने गरेको स्वास्थ्य कर्मीको भनाइरहेको छ। कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर नरेश उपाध्याय। प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा विशेषज्ञ सेवा सहितको आकस्मिक प्रसूति सेवा सञ्चालनका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र बुढीनन्दा नगरपालिका बीच करिब 2 अगाडि लिखित सम्झौता भएको भए पनि कार्यान्वयन भने हुन सकेको छैन। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
अब के अन्तर्राष्ट्रिय समाचार। अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनको समर्थनमा उत्तर अटलान्टिक सन्धि संगठन नेटोले देखाएको एकता अभूतपूर्व रहेको बताउनु भएको छ। बेल्जियमको राजधानी ब्रसल्समा बसेको नेटोको आपतकालीन बैठकपछि बोल्नुहुँदै राष्ट्रपति बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अपेक्षा गरेको जस्तो नेटो राष्ट्रहरू तितरबितर नभएकोमा आफ्नो खुशी व्यक्त गर्नुभयो। यसैबीच नेटोको बैठकले पूर्वी युरोपमा आफ्नो सेनाको संख्या बढ़ाउने घोषणा गरेको छ। नेटोले स्लोभाकिया, हंगेरी, बुल्गेरिया, रोमानियामा सेनाको टुकड़ी पठाउने निर्णय गरेको पनि बीबीसीले उल्लेख गरेको छ। उत्तर कोरियाले प्रतिबन्धित अन्तर्महादेशीय क्षेप्यास्त्र प्रहार गरेको छ। सो क्षेप्यास्त्र अनुमानित 1100 किलोमिटर टाढासम्म उड़ेको दक्षिण कोरिया र जापानले जनाएको छ। आईसीबीएम क्षेप्यास्त्र 1 घण्टा भन्दा बढ़ी समय उड़ेको पनि जनाइएको छ। अब आर्थिक समाचार।
अर्थमन्त्री जनार्दन शर्माले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने गरी नीति तय गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। अर्थ मन्त्रालयमा आज उद्योग व्यवसायीहरूसँगको भेटमा मन्त्री शर्माले उद्योग व्यवसायको विकास बिना समग्र मुलुकको विकास हुन नसक्ने बताउँदै त्यसै अनुसारको नीति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले उद्योग व्यवसाय क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्दै कर, राजस्व, भन्सार लगायतको नीतिगत एवं व्यावहारिक समस्यालाई सहज बनाउन आफू तत्पर रहेको समेत स्पष्ट पार्नुभयो। मन्त्री शर्माले बाराको सिमरामा रहेको सेजमा स्थापना गर्न व्यवसायीलाई आग्रह गर्दै सेजमा स्थापित उद्योगहरूका लागि सरकारले लचिलो नीति अवलम्बन गर्ने बताउनुभयो। वीरगंज उद्योग वाणिज्य संघका प्रतिनिधिहरूले मन्त्री शर्मालाई भेटेर उद्योग व्यवसायसँग सम्बन्धित विभिन्न समस्याहरू समाधानका लागि आग्रह गर्नुभएको थियो। पुष्पजन्य वस्तुको बजार विस्तार एवं प्रवर्धन गर्ने उद्देश्यले 23 फ्लोरा एक्सपो 2078 ललितपुरको जावलाखेल स्थित खेल मैदानमा बिहिबारदेखि शुरू भएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालद्वारा आयोजित उक्त एक्सपो यही चैत्र 13 गतेसम्म सञ्चालन हुनेछ। कोरोना भाइरस संक्रमणको उच्च जोखिमका कारण विगत 2 वर्षदेखि बन्द रहेको सो एक्सपोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक पर्ने औजारहरूको समेत प्रदर्शनी राखिएको एसोसिएसनका वरिष्ठ उपाध्यक्ष एवं एक्सपो आयोजक समितिका संयोजक शिव बहादुर खड्काले जानकारी दिनुभयो। देशकै प्रमुख व्यापारिक नाका वीरगंजमा वस्तुको आयात निर्यात बढ़ेसँगै भन्सार कार्यालयको राजस्व संकलनमा समेत उल्लेख्य सुधार भएको छ। गत आर्थिक वर्षको दोस्रो चौमासिकको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा वीरगंज भन्सार कार्यालयले 34 अर्ब रूपियाँ बढ़ी राजस्व संकलन गरेको छ। चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म अघिल्लो सोही अवधिको तुलनामा कार्यालयले 34 अर्ब 5 करोड़ बढ़ी अर्थात 1 खर्ब 38 अर्ब 94 करोड़ रूपियाँ राजस्व संकलन गरेको हो। यो समीक्षा अवधिको तुलनामा 32.46% बढ़ी हो।
अर्जुन श्रेष्ठ, अब खेल समाचार।
कर्णाली प्रदेश धनगढ़ीमा जारी U19 राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ। समूह एकको अन्तिम खेलमा बिहिबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई 6 विकेटले पराजित गरे पनि नेट रन रेटको कारण कर्णाली इतिहासकै पहिलो पटक फाइनलमा पुगेको हो। कर्णाली यसअघि कुनै पनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन। कर्णाली र सुदूरपश्चिमको समान 4 अङ्क भए पनि नेट रन रेटको कारण समूह एबाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। समूह बीबाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगिसकेको छ। उपाधिको लागि कर्णाली र गण्डकी प्रदेश बीच शुक्रबार प्रतिस्पर्धा हुनेछ। कर्णाली 3 खेलमा 2मा जित र 1मा हारसहित शीर्ष स्थानमा रह्यो। सुदूरपश्चिम 3 खेलमा 2मा जित र 1मा हारसहित नेट रन रेटका कारण दोस्रो स्थानमा रह्यो। कर्णाली सुदूरपश्चिमलाई 34 र बागमतीलाई 9 विकेटले पराजित गरेको थियो। लुम्बिनी प्रदेशसँग 5 विकेटले पराजित भएको थियो। समूह बीमा शीर्ष स्थानमा रहेको गण्डकीले प्रदेश 1लाई 15 र मध्य प्रदेशलाई 20 रनले पराजित गरेको थियो। लगातार 7 खेलमा बराबरीको नतिजा निकालेको श्री कुमार क्लबले शहीद स्मारक बी डिभिजन फुटबल लीगमा पहिलो जित हात पारेको छ। साद्दोबाटो स्थित एन्फा मैदानमा बिहिबार भएको खेलमा श्री कुमारीले पहिलो जित हात पार्ने क्रममा खुमाटार युथ क्लबलाई 1-0 अन्तरले पराजित गरेको हो। श्री कुमारीलाई जित दिलाउन सिजन रात गौतमले निर्णायक गोल गरे। त्यससँगै श्री कुमारीले 8 खेलबाट 10 अङ्क जोडेको छ। खुमाटारको 8 खेलमा भने 9 अङ्क रहेको छ। अर्को खेलमा रानी पोखरी कर्नर टीम आरसीटीले तेस्रो जित हात पारेको छ। खेलमा आरसीटीले सामाजिक युथ क्लबलाई 3-0 पराजित गरेको हो। आरसीटीको जितमा प्रज्वल गुरूङले 2 तथा विश्वास थापा मगरले 1 गोल गरे। जितसँगै आरसीटीले 8 खेलबाट 12 अङ्क जोड्दै तालिकाको 4थो स्थानमा उक्लिएको छ। सामाजिक युथले भने 8 खेलबाट 7 अङ्क जोड्दै 9 स्थानमा यथावत रहेको छ।
अझै बम अब मौसम। आज देशका पहाड़ी भागका केही स्थानमा आंशिकदेखि सामान्य बदली रही प्रदेश 1 बागमती गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन सहित हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 29.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 12.2 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आर्द्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29.31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भए साँझ 6:18 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। चीनका विदेश मन्त्री वाङ यी नेपालको औपचारिक भ्रमणका लागि आज काठमाडौँ आउनुहुँदै पाँच दलीय सत्ता गठबन्धनलाई सबै तहका निर्वाचनसम्म लैजानुपर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको भनाई। स्थानीय तह निर्वाचन, एकीकृत सुरक्षा नीति, सुरक्षा समितिद्वारा पारित, भारतमा विद्युतको मूल्यमा वृद्धि हुँदा आयातित विद्युतमा केही समस्या आएको नेपाल विद्युत प्राधिकरणद्वारा जानकारी र पूर्वी यूरोपमा आफ्नो सेनाको संख्या बढ़ाउने नेटोको घोषणा, युक्रेनको समर्थनमा नेटोको एकता अभूतपूर्व रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्ते।